الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم اللهم ارنا الحق حقا وارزقنا اتباعه وارنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما اللهم صل على سيدنا محمد وعلى ال سيدنا محمد وبارك وسلم زاد طالبین کی حدیث نمبر 32 جیسے کہ مدرسہ اقبال صاحب نے یہاں لکھ دیا ہے جزاکم اللہ خیر پیج نمبر 77 روضۃ الطالبین اچھا یہ پیج نمبر 87 ہے اس کو آپ صحیح کر کے آگے لکھ دیں پیج 87 ہے یہ میرے پاس تو کم از کم 87 ہے تو حدیث نمبر 32 کل ہم نے اس کی تلاوت کر لی تھی ترجمہ کر لیا تھا اور لغات بھی کر لی تھی دوبارہ سے بس حدیث پڑھ لیتے ہیں کہ نبی علیہ السلام نے فرمایا البر حسن الخلق والاثم ما حاک فی صدرک وکرہت ان یطلع علیہ الناس کہ نیکی خوش خلقی کا نام ہے اور گناہ وہ کام ہے جو تمہارے دل میں کھٹکے اور تم یہ پسند نہ کرو کہ لوگ اس پر واقف ہوں. ٹھیک ہے, تو لغات کر لیے تھے, تشریح شروع کرتے ہیں. اس حدیث میں دو باتوں کو بیان کیا گیا ہے. ٹھیک ہے, زیادہ روضۃ الطالبین میں فرماتے ہیں کہ البر حسن الخلقی خلقی کہ نیکی خوش خلقی کا نام ہے. ایک اور حدیث میں آتا ہے کہ ایک سائل نے نبی کریم صلی اللہ علیہ وسلم سے سوال کیا کہ سب سے بہتر عمل کون سا ہے. اس کے جواب میں آپ صلی اللہ علیہ وسلم نے فرمایا حسن خلق. اور ایک جگہ حسن خلق کے بارے میں فرمایا گیا کہ اگر تم مال و دولت سے لوگوں کی امداد نہ کر سکو تو خندہ پیشانی اور حسن خلق سے مدد کرو. ٹھیک ہے, البر, تو نیکی کی تعریف جو ہے وہ یہاں پر نیکی کی بلکہ تعریف کی گئی کہ یہ خوش خلقی کا نام ہے. صحیح, اب یہاں پر ایک سوال پیدا ہوتا ہے کہ کیا صرف خوش اخلاقی ہی نیکی ہے, کیا نماز پڑھنا نیکی نہیں, کیا روزہ رکھنا نیکی نہیں, کیا زکوٰۃ دینا نیکی نہیں, اور اس طرح کی بہت ساری نیکیاں ہیں ہمارے دین نے جو ہمیں تعلیم دی ہے, اور سب سے بڑھ کر تو ایمان لانا اللہ تعالیٰ کے اوپر, یہ نیکی ہے. تو یہاں پر پھر حسن الخلق کو نیکی خالی کیوں کہا گیا؟ تو اس کا جواب جو ہے نا وہ علماء یہ دیتے ہیں کہ نبی علیہ الصلاۃ والسلام کے پاس صحابہ کرام آتے تھے اور سوال کرتے تھے. ٹھیک ہے, نبی علیہ الصلاۃ والسلام کے یہاں عموماً یہ درس قسم کا سلسلہ نہیں ہوتا تھا جیسے ہمارے یہاں ہوتا ہے. ٹھیک ہے کہ جی آج درس قرآن ہے, سب لوگ آ جائیں اور سب بیٹھے ہوئے ہیں اور نبی علیہ الصلاۃ والسلام درس قرآن فرما رہے ہیں. ٹھیک ہے, یا آج جو ہے وہ کسی اور دنیا کے مسئلے کے اوپر درس دیا جائے گا. ٹھیک ہے, تربیت اولاد فار ایگزامپل. صحیح ہے, تو آج جو ہے وہ نبی علیہ الصلوۃ والسلام جی مسجد نبوی کے اندر تربیت اولاد کے موقع کے اوپر درس قرآن درس دیں گے. تو اب سارے صحابہ آ گئے, جی تربیت اولاد کے اوپر آپ صلی اللہ علیہ وسلم کا درس ہو رہا ہے, تو اب سب بیٹھے ہوئے جی اور تربیت اولاد پہ آپ صلی اللہ علیہ وسلم درس دے رہے ہیں. ٹھیک ہے, ایسے جو ہے نا وہ نہیں ہوتا تھا. آپ صلی اللہ علیہ وسلم کے خطبے جو ہیں وہ ہوتے تھے. ٹھیک ہے, یعنی جس کو ہم درس کہہ سکتے ہیں, تو خطبے ہوتے تھے. جیسے جمعے کی نماز سے پہلے خطبہ ہوتا تھا, عید کی نماز کے بعد خطبہ ہوتا تھا. ٹھیک ہے, اسی طریقے سے کبھی کبھار آپ صلی اللہ علیہ وسلم جو ہے وہ ممبر پر کھڑے ہو کر کے خطبہ فرمایا کرتے تھے. ٹھیک ہے, واز جس کو کہتے ہیں, تو ایسا بھی ہوتا تھا لیکن ایسا بہت کم ہوتا تھا. تو پھر کیا ہوتا تھا, اس میں آپ کی پارٹیسپیشن زیادہ اچھی ہوگی انشاءاللہ. آپ جواب دیں کہ اگر خطبے نہیں ہوتے تھے تو پھر کیا ہوتا تھا, یا خطبے بہت کم ہوتے تھے تو آپ صلی اللہ علیہ وسلم کی 23 سال زندگی کے اندر پھر کیسے دین سیکھا لوگوں نے؟ اور جواب دیں. جی سوری, پتہ نہیں ڈسکنیکٹ کیسے ہو گیا ساؤنڈ. ہاں بس بات یہی تھی کہ لائیو انٹریکشن ہوتی تھی. ٹھیک ہے, تو کیا ہوتا تھا کہ ایک بندہ آتا تھا جس کو صحابی کہتے تھے, رائٹ, کیونکہ آپ صلی اللہ علیہ وسلم کی صحبت والے لوگ ہوتے تھے. तो वो आकर के वो आप सल्लल्लाहु अलैहि वसल्लम से कोई सवाल करता था, ठीक है। तो आप सल्लल्लाहु अलैहि वसल्लम उस बंदे को जो जवाब दिया करते थे ना, तो वो जो जवाब होता था वो किसी टेक्स्ट बुक में से नहीं होता था उमूमन, राइट। टेक्स्ट बुक क्या थी? कुरान थी, कुरान था टेक्स्ट बुक, ठीक है। लेकिन आप सल्लल्लाहु अलैहि वसल्लम उमूमन जो जवाब दिया करते थे वो कोई टेक्स्ट बुक आंसर नहीं होता था, ठीक है, बल्कि वो जो जवाब होता था ना वो उस बंदे के अहवाल के मुताबिक होता था, उस बंदे के अहवाल के, हालात के, उसके मिजाज के, उसकी जरूरियात के, ठीक है, उसके मुताबिक उसको जवाब दिया जाता था, जिस चीज की उसको जरूरत होती थी, ठीक है, और वो विद इन द बाउंड्रीज ऑफ शरीयत होता था। अभी तो आवाज आनी चाहिए, क्या औरों को भी नहीं आ रही? अब तो ये चल रहा है माइक मेरा, ओके। जी साउंड ओके, ठीक है, जज़ाकअल्लाह मनान साहब, ये इससे सबको पता लग जाएगा कि साउंड तो सही है, लोकल प्रॉब्लम है उनका, ठीक है। तो ये एक लाइव इंटरेक्शन होती थी, और इसकी बाउंड्रीज सेट कहां से होती थी? इसकी बाउंड्रीज जो है वो वही से सेट होती थी, ठीक है। यानी जिब्राइल अलैहिस्सलाम वो बाउंड्री सेट करते रहते थे वही ला ला करके, कभी वो वही जो होती थी वो वही मतलू होती थी। आपको पिछली क्लासों में बताया है ना, वही मतलू, वही मतलू क्या होता था? कुरान। और कभी वो वही जो होती थी वो वही गैर मतलू होती थी, ठीक है। यानी आप सल्लल्लाहु अलैहि वसल्लम के दिल में कोई इंट्यूशन पैदा कर दी, इल्हाम पैदा कर दिया, अब आप सल्लल्लाहु अलैहि वसल्लम उस इल्हाम से बात फरमा रहे हैं, ठीक है। तो ये इल्हाम कहां से आता था? अल्लाह की तरफ से आता था, आप सल्लल्लाहु अलैहि वसल्लम अपनी तरफ से नहीं कोई बात बोलना शुरू हो जाते थे, ठीक है। तो जो कुछ भी बाउंड्री सेट होती थी ना वो वही से सेट होती थी, ठीक है। लेकिन विद इन दोज बाउंड्रीज बहुत बड़ी एक रेंज होती थी, फ्रॉम अपर लिमिट टू लोअर लिमिट, ठीक है। इसको स्पेक्ट्रम भी कहते हैं इंग्लिश लैंग्वेज के अंदर, ठीक है। इसको एक होराइजन भी कह सकते हैं। होराइजन क्या होता है? जब आप आंखें, दोनों आंखें खोल करके किसी तरफ देख रहे होते हैं ना, तो आपको एक तंग चीज नजर नहीं आ रही होती है, बल्कि आपको फ्रॉम द राइट एक्सट्रीम टू द लेफ्ट एक्सट्रीम पूरा का पूरा होराइजन आपको नजर आ रहा होता है, ठीक है। अब इस पूरे के पूरे होराइजन के अंदर बहुत ज्यादा वसत होती है, बहुत वसत होती है, ठीक है। ये कोई तंग चीज नहीं होती है, ठीक है। लेकिन इसमें से कौन सा वाला हिस्सा किसको बताना है, ये उसके अहवाल के मुताबिक होता था। ये नहीं होता था कि हर बंदा जो है वो अपर एक्सट्रीम से लोअर एक्सट्रीम के दरमियान खुद से डिसाइड कर रहा है कि जी मैं कौन सी वाली चूज कर रहा हूं, ठीक है। वो खुद, ये खुद से चूज करना नहीं होता था, बल्कि आप सल्लल्लाहु अलैहि वसल्लम चूज करके बताते थे कि तुम्हारे लिए इस लोअर एक्सट्रीम और अपर एक्सट्रीम के दरमियान कौन सा वाला रास्ता तुम्हारे लिए मुनासिब है या तुम्हारे लिए जरूरी है, ठीक है। तो ये होती है लाइव इंटरेक्शन, इसको कहते हैं शेख और मुरीद का ताल्लुक, जिसको कि पीरी मुरीदी भी कहा जाता है, ठीक है। ये होती है पीरी मुरीदी, ठीक है, कान खोल के सब सुन लें, ये होती है पीरी मुरीदी, ठीक है। तो जो शेख होता है ना उसको फारसी जुबान में पीर कहा जाता है, उर्दू जुबान में भी उसको पीर कहा जाता है, इसलिए कि पीर का मतलब क्या होता है? कोई सीनियर आदमी, ठीक है। अब वो सीनियर जो है वो उम्र के लिहाज से भी सीनियर हो सकता है, और वो तजुर्बे और इल्म के लिहाज से भी सीनियर हो सकता है, ठीक है। और मुरीद वो होता है जो कि इरादा करता है उस शेख या उस पीर की गाइडेंस में शरीयत के रास्ते को तय करना, ये होता है मुरीद, ठीक है। तो इसको पीरी मुरीदी कहते हैं, सही है। तो ये नबी अलैहिस्सलाम पीर थे और सहाबा कराम मुरीद थे, ठीक है। नबी अलैहिस्सलाम शेख थे और सहाबा कराम जो थे वो सालिक थे, सालिक के तरीकत जिसको कहते हैं, ठीक है। एग्जैक्टली यही चीज जो होती है, यही चीज आज के दौर के अंदर तसव्वुफ कहलाती है, बिल्कुल यही चीज तसव्वुफ कहलाती है, ठीक है। मसला यह है कि शैतान जो है वो हर अच्छी चीज को बुरा करता है, उसको बुरा बना के भी पेश करता है और उसके अंदर बुराई को शामिल भी करता है, ठीक है, ताकि अच्छी चीज बुरी हो जाए। और जहां वो अच्छी चीज को बुरी नहीं बना सकता तो वहां पे उस अच्छी चीज को बुरा बना करके दिखाता है, ठीक है। क्योंकि अब वो उसको बुरा बुरा कर नहीं सका तो वो क्या करता है? उसको बुरा बना के दूसरों को दिखाता है ताकि लोग जो है वो अच्छी चीज से महरूम हो जाए, वो उससे दूर भागना शुरू हो जाए, ठीक है। तो अब इस दौर के अंदर शैतान ने क्या किया कि शैतान ने बहुत सारों को तो गुमराही कर दिया कि उन्होंने जो है वो इसको दुकानदारी और इसको जो है वो सिर्फ और सिर्फ जो है फूकने पढ़ने पढ़ाने और फूकने फुकाने का सिलसिला बना के रख लिया, ठीक है। सिर्फ ये नहीं है कि पढ़ना पढ़ाना कोई बुरी चीज है یا پھونکنا کوئی بری چیز ہے. ٹھیک ہے, نبی علیہ السلام نے پھونکا, رائٹ, پڑھ کے پھونکا. نبی علیہ السلام نے وظیفے بتائے صحابہ کرام کو, تو یہ بری چیز نہیں ہے, رائٹ. لیکن صرف اور صرف اسی کے اندر اس کو محصور کر دینا, ٹھیک ہے, تو یہ تو پھر اس کے ساتھ زیادتی ہے نا. یا یہ کہ اس کو جو ہے وہ پیسے کمانے کا ذریعہ بنانا شروع کر دیا, مزاروں کے اوپر اس کے چادریں چڑھانا, اس کے لیے پیسے کمانا, اور اس طرح کی شرکیہ اور بدعتی قسم کی چیزیں اس کے اندر انوالو کر دینا. ٹھیک ہے, تو کہیں شیطان نے کیا کیا کہ اس چیز کو ہی برا بنا دیا, برا کر لیا. ٹھیک ہے, یعنی لوگوں کو جو اس کے اوپر چلنے والے لوگ تھے, سو کالڈ چلنے والے لوگ تھے, تو ان کو برائی کے راستے پہ ڈال دیا, رائٹ. یا یہ کہ جہاں پر یہ برائی کے راستے پہ نہیں ڈال سکا, وہاں پہ نا اس کے بارے میں برا پروپیگنڈا کرنا شروع کر دیا, تاکہ دوسرے لوگ جو ہیں وہ اس سے دور رہ سکیں. اور بیسیکلی اس سے ہوا کیا کہ جو مسلمان عوام تھے نا, اب وہ جو ہے وہ گائیڈنس سے محروم ہو گئے. اب وہ کیا کرتے ہیں, اب وہ اپنی من مرضی کی زندگی گزارتے ہیں. ٹھیک ہے, جو جس کے دل میں آتا ہے وہ کرتا ہے. ٹھیک ہے, اور زیادہ سے زیادہ اگر کوئی کچھ تھوڑا سنجیدہ ہوتا بھی ہے دین پہ چلنے کے لیے, تو وہ کیا کرتا ہے, کتابیں اٹھا کر کے دین کو سمجھنے کی کوشش کرتا ہے. ٹھیک ہے, اب کتابیں تو اس کو اس پورے کے پورے ہورائزن میں سے نہیں بتا سکتی نا کہ جی اپر ایکسٹریم اور لوور ایکسٹریم کی جو باؤنڈریز ہیں, ان باؤنڈریز کے درمیان تمہارے لیے کیا چیز مفید ہے, یہ کتاب تو نہیں بتا سکتی اس کو. ٹھیک ہے, تو وہ پھر بیسیکلی اپنی من مرضی ہی چلا رہا ہوتا ہے اپنی زندگی کے اندر. ٹھیک ہے, تو نبی علیہ الصلوۃ والسلام کے زمانے میں ایسا نہیں ہوتا تھا, اور نہ آپ کے بعد کے زمانے میں ایسا ہوتا تھا, اور نہ آج ایسا ہوتا ہے. ٹھیک ہے, جہاں بھی لوگ اس سسٹم کو سمجھتے ہیں, ٹھیک ہے, تو وہ پھر اسی طریقے سے ایک لائیو انٹریکٹو دین پہ عمل کرتے ہیں. ٹھیک ہے, تو اس حدیث کے اندر بھی یہی ہے کہ اگرچہ کہ نیکیاں بہت ساری ہیں, بہت ساری نیکیاں ہیں, لیکن جن صحابی نے یہ سوال آپ صلی اللہ علیہ وسلم سے کیا تھا, ان صحابی کے ساتھ آپ صلی اللہ علیہ وسلم نے ان کی یہ ضرورت محسوس کری کہ ان کو خوش اخلاقی کا درس دینے کی ضرورت ہے. ان کو کوئی نیڈ ہوگی, کوئی ان کے ساتھ معاملہ ہوا ہوگا, کوئی ان کی خبر ان تک پہنچی ہوگی. ہو سکتا ہے بیوی نے کچھ بتایا ہو, ہو سکتا ہے کسی پڑوسی نے کچھ بتایا ہو, ہو سکتا ہے کہیں سے آپ صلی اللہ علیہ وسلم کو خود اندازہ ہو گیا ہو کہ ان کے ساتھ یہ پرابلم ہے یا ان کو اس بات کی ضرورت ہے. تو ان کو کیا جواب دیا, جی البر حسن الخلق, نیکی تو حسن اخلاقی ہے. ٹھیک ہے, آپ صرف عبادتوں کو نہیں سمجھے کہ یہ نیکی ہیں, بلکہ اچھا اخلاق جو ہے یہ بھی نیکی ہے. ٹھیک ہے, اور صرف جو ہے وہ اچھا اخلاق نیکی نہیں ہے, یہ بات ہم جانتے ہیں, کیونکہ ہندو بھی بہت اچھے اخلاق سے پیش آتے ہیں, عیسائی بھی بہت اچھے اخلاق سے پیش آتے ہیں. ٹھیک ہے, تو ان کی نیکی جو ہوتی ہے وہ تو قیامت کے دن وزن ہی نہیں کیا جائے گا اس کا. ٹھیک ہے, تو محض خوش اخلاقی نیکی نہیں ہے, بلکہ ایمان کے ساتھ جو خوش اخلاقی کی جاتی ہے اور اللہ کی رضا کے لیے جو خوش اخلاقی کی جاتی ہے. ورنہ تو ہر کسٹمر سروسز کاؤنٹر کے اوپر جب آپ فون کرتے ہیں, ٹھیک ہے, امریکہ اور یورپ کے اندر, ناٹ ان پاکستان اور ان سعودی عربیہ, رائٹ, امریکہ یورپ میں جب آپ کسٹمر سروس کاؤنٹر پہ فون کرتے ہیں, تو آگے جو لڑکی بیٹھی ہوتی ہے یا جو بندہ بیٹھا ہوتا ہے, وہ دنیا کی ساری خوش اخلاقی سمٹی ہوئی ہوتی ہے اس کی زبان کے اندر. ٹھیک ہے, لیکن وہ خوش اخلاقی کس لیے ہوتی ہے, کسٹمر کو کیچ کرنے کے لیے, رائٹ, اور کسٹمر کو ریٹین کرنے کے لیے ہوتی ہے. وہ اللہ کی رضا کے لیے نہیں ہوتی, وہ آخرت کے لیے نہیں ہوتی, رائٹ. تو البر حسن الخلقی, اس کے اندر شرط کیا ہے کہ یہ حسن اخلاق, حسن خلق جو ہے یہ آخرت کے لیے ہو, اللہ کی رضا کے لیے ہو, تب یہ نیکی بنے گا. ٹھیک ہے, اس کے بعد پھر الاسم, یہ اور بھی زیادہ دلچسپ چیز ہے. الاسم ما ہا کا فی صدرک و کرہت ان یطلع علیہ الناس, کہ جی جس پہلے ہم کتاب میں جو ہے اس کو پڑھ لیتے ہیں, کہ دوسری بات جو اس حدیث میں فرمائی گئی کہ وہ یہ ہے کہ بعض گناہ ایسے بھی ہیں کہ جن کو قرآن و حدیث میں صاف طور پر بیان نہیں کیا گیا, تو اس صورت میں آدمی کیا کرے. تو اس حدیث میں یہ ارشاد فرمایا گیا کہ اگر دو وہ کام کرتے وقت دل مطمئن نہ ہو اور دل میں کھٹکا پیدا ہو کہ لوگ کیا کہیں گے, تو اب جان لے کہ یہ گناہ ہے, اس کو چھوڑ دے. اگر دل مطمئن ہو اور کسی قسم کا دل میں خوف نہ ہو تو اس کام کو کر لے. ٹھیک ہے, اب یہ جو حدیث کا ٹکڑا ہے نا, اس حدیث کے ٹکڑے کو بھی ہم نے بہت ابیوز کیا ہے, بہت ابیوز کیا ہے. ٹھیک ہے, اور بہت سارے لوگوں کی زندگیاں جو ہیں نا وہ اسی حدیث کے ٹکڑے کے اوپر ہی گزر رہی ہیں. صحیح ہے, کیونکہ حدیث میں لکھا ہوا ہے کہ بھائی جو چیز بھی آپ کے دل کے اندر کھٹکے وہ گناہ ہے, اور جو چیز آپ کے دل کے اندر نہ کھٹکے, اس کا کیا کنکلوژن نکلتا ہے کہ جو چیز نہ کھٹکے وہ گناہ نہیں ہے, رائٹ. اور وہ چیز جو کہ آپ دوسروں کو برا یعنی یہ پسند نہ کریں کہ دوسرے لوگ جو ہیں اس کے اوپر مطلع ہوں, ٹھیک ہے، تو وہ چیز گناہ ہے. تو اس کے اندر پھر تفصیل کیا ہے کہ جیسے کہ انہوں نے لکھا ہے کہ بہت سے بعض ایسے گناہ بھی ہیں جن کو کہ قرآن اور حدیث میں صراحتاً یا صاف طور پر بیان نہیں کیا گیا ہے. ٹھیک ہے، اب اس کو اوپر ذرا سا اپنا دماغ استعمال کریں، ذرا سی اپنی عقل استعمال کریں جو ہم ویسے بہت استعمال کرتے ہیں، ٹھیک ہے، لیکن یہاں بھی ذرا استعمال کر کے اس کو سوچیں کہ ایک آدمی یا ایک عورت جو اپنی زندگی گزار رہی ہوتی ہے یا گزار رہا ہوتا ہے، ایک عام جس کو عوام الناس میں شامل کیا جاتا ہے، رائٹ، کیا اس کو سب کچھ پتا ہوتا ہے کہ قرآن کے اندر کون کون سی چیزوں کو گناہ کہا گیا ہے، کن کن باتوں کو گناہ کیا کہا گیا ہے، اور پھر اس کے بعد حدیث میں کن کن باتوں کو گناہ کیا گیا ہے، کیا کیا چیزیں مکروہات ہیں شریعت کے اندر، کیا کیا چیزیں حرام ہیں شریعت کے اندر. ایک عام انسان کو تو یہ ساری باتیں نہیں پتا ہوتی ہیں نا، کیا اس کے بارے میں کوئی آبجیکشن کر سکتا ہے کہ نہیں پتا ہوتی ہیں سب کو؟ جیسے کچھ لوگ کہتے ہیں، کچھ لوگ کہتے ہیں کہ جی پتا تو سب کچھ ہے، جی پتا تو سب کچھ ہے، تو ان کو پتا ہی نہیں ہوتا کہ سب کچھ ہوتا کتنا ہے. جو اس قسم کی بات کرتے ہیں کہ پتا تو سب کچھ ہے، وہ سمجھتے ہیں کہ جو چار پانچ چیزیں ان کو پتا ہے نا وہی سب کچھ ہے، اس کے علاوہ تو کچھ ہے ہی نہیں اس دین کے اندر، رائٹ. تو اس قسم کی باتیں کرتے ہیں کہ جی پتا تو سب کچھ ہے، بس عمل کا مسئلہ ہے. نہیں، عمل کا مسئلہ نہیں ہے، علم کا بھی مسئلہ ہے، علم کا بھی مسئلہ ہے. علم بھی نہیں ہوتا ہمارے پاس، بہت ساری فنڈامنٹلس کا علم نہیں ہوتا، تفصیلات تو دور کی بات ہے. ٹھیک ہے، تو ایک عوام کے فرد کو تو یہ بات نہیں پتا ہوتی کہ قرآن اور حدیث کے اندر کیا کیا مکروہات ہیں، کیا کیا محرمات ہیں. ٹھیک ہے، تو پھر کیا کیسے اس کو دل میں کھٹکا ہوگا جب اس کو پتہ ہی نہیں ہے کہ یہ چیز غلط ہے، تو دل میں کس بات کا کھٹکا ہوگا، رائٹ. تو اس کی وجہ اسی وجہ سے ہمارا دین جو ہے وہ عوام الناس کی ذمہ داری لگاتا ہے کہ وہ پوچھ کے عمل کیا کریں، علماء سے پوچھ کے عمل کیا کریں، اس لیے کہ علماء کا یہ کام ہے، ذمہ داری علماء کی ہے کہ وہ قرآن اور حدیث کے محرمات اور مکروہات کا علم رکھیں، جبھی تو وہ عالم کہلاتے ہیں. خالی سند جو ہے وہ کہیں سے حاصل کر لینے سے کوئی تھوڑی عالم بن جاتے ہیں، وہ تو نام کے عالم ہوتے ہیں. ٹھیک ہے، محرمات اور مکروہات کا پتہ ہو تبھی تو وہ عالم بنتے ہیں. تو یہ ان کی ذمہ داری ہے کہ یہ علم ان کے پاس ہو. اور عوام کی ذمہ داری کیا ہے؟ عوام کی ذمہ داری لگائی پوچھنا. ٹھیک ہے، تو پوچھے بغیر نہیں کام ہوتا. وہ تو جب پتا ہوگا کہ یہ چیز حرام ہے، پہلے پوچھ چکا ہے یا پہلے اس کو کہیں سے علم ہو چکا ہے کہ یہ چیز حرام ہے، اب جب وہ یہ کام کرے گا نا تو اس کے دل میں کھٹکا ہوگا. ٹھیک ہے، لیکن اس کو تو پتہ ہی نہیں ہے، تو پھر کیسے کھٹکا ہوگا خواہ مخواہ کا؟ یہ کوئی نیچرل سی چیز نہیں ہوتی کہ بس ایسے ہی جو ہے وہ کھٹکا ہونا شروع ہو جائے. ہر چیز جو ہوتی ہے وہ ہیومن ورچیوز میں داخل نہیں ہوتی ہے. ہیومن ورچیوز ایک ایسی چیز ہے جو کہ انسان کی فطرت کے خلاف ہوتی ہے. ٹھیک ہے، تو ایک اچھا اس میں بھی شرط ہے کہ ہر انسان وہ کام کرتے ہوئے برائی محسوس نہیں کرتا جو انسانی فطرت کے خلاف ہو. کیوں ایسا ہوتا ہے؟ ہر انسان جو ہے، بھائی آپ یورپ امریکہ میں جاتے ہیں، کپڑے اتار کر کے ساری لوگوں کے سامنے پھر رہے ہوتے ہیں، رائٹ. تو لباس پہننا ہم نے سنا ہے کہ جی انسانی فطرت کے اندر ہے لباس پہننا، اپنے سطر کو تھاپنا، تو کیا وہ ان کو کیا مسئلہ ہے پھر کہ وہ غلط کام کر رہے ہیں؟ ٹھیک ہے، تو ان کو کیا ان کا دل نہیں کراہت کرتا ہوگا اس بات کے اوپر جو غیر فطری کام کر رہے ہیں؟ ٹھیک ہے، تو ایک انسان غیر فطری کام کرتا ہے اور اس کا دل نہیں کھٹکتا، یہ کیوں ہوتا ہے؟ اس کا جواب آپ لوگوں کو دینا آنا چاہیے، ہو سکتا ہے آپ کو معلوم ہو لیکن اس کا جواب دینا بھی آنا چاہیے کہ اگر لباس پہننا انسانی فطرت ہے، سارے نبیوں کی فطرت ہے، تو پھر یہ جو کروڑوں انسان ننگے پھر رہے ہوتے ہیں ایک دوسرے کے سامنے، ٹھیک ہے، کسی نہ کسی درجے پہ ننگے ہوتے ہیں، تو پھر کیا وہ انسان نہیں ہے جو انسانی فطرت کے خلاف کام کر رہے ہیں؟ بھائی علم جو ہے نا وہ تو اس چیز کے لیے چاہیے ہوتا ہے جو کہ فطرت کافی نہ ہو. ٹھیک ہے، ہم تو فطرت کی بات کر رہے ہیں. فطرت وہ چیز ہوتی ہے جس کے لیے آپ کو علم کی ضرورت نہیں ہوتی، یہ آپ کی نیچر میں اللہ نے رکھ دی ہے، نیچر میں رکھ دی ہے. ٹھیک ہے، اس کے لیے آپ کو علم کی ضرورت نہیں ہوتی کہ جی صحیح ہے کہ غلط ہے. ٹھیک ہے، تو فطرت ایک الگ چیز ہوتی ہے، یہ اس کا ڈفرنس بھی آپ کو معلوم ہونا چاہیے. فطرت ایک الگ چیز ہے، علم ایک الگ چیز ہے. ٹھیک ہے، تو جیسا آپ نے دوسرا حصہ لکھا ہے نا کہ گناہ کی زندگی میں رہ رہ کر احساس نہیں رہتا، تو احساس کیوں نہیں رہتا، یہی تو پوچھ رہے ہیں. ماحول کا اثر؟ نہیں، ماحول کا بھی اثر نہیں ہوتا خالی، مطلب ماحول کا تو اثر ہوتا ہے، آف کورس ماحول کا اثر ہوتا ہے، صحیح کہہ رہے ہیں آپ، لیکن اس ماحول کے اثر سے ہوتا کیا ہے ان کے ساتھ؟ دل میں ایمان کی روشنی بھی نہیں بھی ہونی چاہیے جو یہ بتائے کہ کیا صحیح ہے. نہیں، یہ فطرت کی بات نہیں کر رہے بھائی. فطرت جو ہوتا ہے نا، وہ فطرت انسانی فطرت ہوتی ہے، ایمانی فطرت نہیں، انسانی فطرت. ٹھیک ہے، وہ انسان جو ہے وہ ہندو بھی انسان ہوتا ہے، عیسائی بھی انسان ہوتا ہے، اور ایتھیسٹ وہ بھی انسان ہوتا ہے. ٹھیک ہے، تو فطرت جو ہوتی ہے وہ ہر انسان کے اندر ہوتی ہے. تو ہوتا یہ ہے کہ ماحول کے اثر کی وجہ سے یا اپنے گناہوں کی اثر کی وجہ سے، ٹھیک ہے، کیونکہ بیسیکلی ہم جو ہے نا وہ گناہ کے ماحول کو اڈاپٹ کرتے ہیں. تو خالی ماحول کو ہم ذمہ دار نہیں ٹھہرا سکتے. ٹھیک ہے، بیسیکلی ذمہ داری جو ہوتی ہے وہ ہمارے اپنی بنتی ہے. تو ہم اپنے خواہشات کی وجہ سے ماحول کا اثر قبول کرتے ہیں. ٹھیک ہے، اس کی وجہ سے ہم گناہ کرتے ہیں. ٹھیک ہے، تو یہ جو ہم گناہ کرتے ہیں نا خواہشات کی وجہ سے، تو اس سے یہ ہوتا ہے کہ اللہ نے تو ہمیں فطرت پر پیدا کیا ہوتا ہے. ٹھیک ہے، اللہ نے ہمیں فطرت پر پیدا کیا ہوتا ہے، لیکن گناہ والی زندگی کی وجہ سے وہ فطرت مسخ ہو جاتی ہے. مسخ، میم سین خا، مسخ ہو جاتی ہے، فطرت خراب ہو جاتی ہے. اس کو کہتے ہیں غیر فطری. ٹھیک ہے، جیسے کہ مرد اور عورت کے درمیان ریلیشن شپ، یہ فطرت اللہ تعالیٰ نے بنائی ہے. ٹھیک ہے، مرد عورت کی طرف اٹریکٹ ہوتا ہے، عورت مرد کی طرف اٹریکٹ ہوتی ہے. ٹھیک ہے، لیکن یہ جو ہومو سیکشوالٹی ہوتی ہے، ہم جنس پرستی، اس کو کیا کہتے ہیں؟ غیر فطری چیز. مرد مرد کی طرف اور عورت عورت کی طرف، یہ کیا ہے؟ یہ غیر فطری چیز ہے. ٹھیک ہے، تو فطری چیز ہوتی ہے، اس کے اندر کوئی باؤنڈریز نہیں ہوتی کہ جی عرب ملکوں کے اندر جو ہے وہ فطرت کوئی الگ ہے اور ساؤتھ امریکہ کے اندر فطرت الگ ہے. نہیں، فطرت از ایوری ہیومن بینگ کو اللہ تعالیٰ نے جس چیز پر پیدا کیا ہے نا، اس کو فطرت کہتے ہیں. فطرت کا اصل مطلب ہوتا ہے اصل، بالکل اصل. ٹھیک ہے، جیسے آپ نے حدیث سنی ہوگی کہ اللہ تعالیٰ بچے کو فطرتاً اسلام پر پیدا کرتا ہے. بچہ جب پیدا ہوتا ہے تو وہ فطرتاً اسلام پر ہوتا ہے، پھر اس کے ماں باپ جو ہوتے ہیں وہ اس کو یہودی یا عیسائی یا مجوسی بناتے ہیں. ٹھیک ہے، یعنی اس کو فورس کرتے ہیں کہ وہ یہودی بنے، عیسائی بنے، یا لیکن فطرتاً تو وہ مسلمان ہوتا ہے. ٹھیک ہے، تو اللہ تعالیٰ نے دین اسلام نہیں بلکہ اللہ کی ریکگنیشن والا اسلام، یہ دو الگ الگ چیزیں ہیں. اللہ کو پہچاننے والا اسلام یہ ایک الگ چیز ہے، اس کو فطرت کہتے ہیں، اسلامی فطرت. اور ایک ہوتا ہے شریعت والا دین، جس کے اندر نماز پڑھنے کا طریقہ، روزے رکھنے کا طریقہ، زکات دینے کا طریقہ، یہ بچے کو نہیں پتا ہوتا جب وہ پیدا ہوتا ہے. ٹھیک ہے، تو بچے کو پیدا اللہ تعالیٰ نے دین فطرت پر کیا ہے، یعنی اللہ کو، اپنے پروردگار کو پہچاننا اور اس کو ایک ماننا. توحید بھی ہماری فطرت میں ہے. ٹھیک ہے، جس طرح مرد عورت، عورت مرد کی طرف اٹریکشن جو ہے نا، یہ ہماری فطرت میں اللہ تعالیٰ نے رکھی ہے. ٹھیک ہے، اسی طریقے سے توحید بھی اللہ تعالیٰ نے ہماری فطرت میں رکھی ہے. ٹھیک ہے، تو جب ہم اپنی خواہش کی پیروی کی وجہ سے گناہ کرتے ہیں نا، تو اس کا نتیجہ یہ نکلتا ہے کہ ہماری فطرت مسخ ہو جاتی ہے. جب فطرت مسخ ہو گئی تو اب جو ہے نا برائی برائی نہیں لگتی. ٹھیک ہے، حالانکہ وہ برائی فطرت کے خلاف ہوتی ہے، لیکن وہ برائی لگتی نہیں ہے. اسی وجہ سے یہ جو گھومتے ہیں نا بے لباسی کی شکل کے اندر، یہ اس لیے بے لباسی کی شکل میں گھومتے ہیں کیونکہ ان کی فطرت جو ہوتی ہے وہ مسخ ہو چکی ہوتی ہے. ٹھیک ہے، فطرت سمجھ لیں، یہ علم نہیں ہے، یہ فطرت ہے. ٹھیک ہے، فطرت کو مسخ کر دیا ہوتا ہے. اور یہ فطرت جو مسخ ہو جاتی ہے، اس کی وجہ سے انسان کا جو نفس ہوتا ہے نا، انسان کا نفس، ٹھیک ہے، وہ نفس جو ہے وہ نفس امارہ بن جاتا ہے. امارہ، ٹھیک ہے، عربی میں اس کو حمزہ سے شروع کرتے ہیں، الف کے اوپر حمزہ لکھ کر کے، اور میم، پھر الف، پھر را، پھر ہا، امارہ. ٹھیک ہے، نفس امارہ. یہ نفس امارہ انسان کے نفس کی ایسی کیفیت ہوتی ہے جس کے اندر اس کو گناہ میں کوئی کراہیت محسوس نہیں ہوتی، گناہ میں کوئی کراہیت محسوس نہیں ہوتی، اور نیکی میں کوئی لذت محسوس نہیں ہوتی. ठीक है, थोड़ी बहुत तो होती है लेकिन बहुत कमजोर लज्जत होती है नेकी वाली लज्जत, बहुत कमजोर हो जाती है। ठीक है, तो गुनाह में कराहियत नहीं होती और नेकी में लज्जत नहीं होती। ठीक है, तो ये नफ्से अम्मारा जो है ना, वो इंसान का जब होता है तो फिर उसके दिल में खटका नहीं होता। ये जो है ना इस हदीस के अल्फाज, मा हाका फी सदरे का, तो ये मा हाका फी सदरे का जो है ये उस शख्स के साथ नहीं होता जो कि नफ्से अम्मारा का हामिल शख्स होता है। ठीक है, यानी जिसकी फितरत मस्क हो चुकी होती है ना, उसको ये नहीं होता। ठीक है, तो फिर ये जो हदीस है फिर ये किसके लिए है? ठीक है, ये हदीस जो है ना ये उन सहाबी के लिए, और जो भी उन सहाबी जैसा होगा ना उनके लिए ये हदीस है। ठीक है, यानी ये जो सहाबी थे जिन्होंने ये पूछा, हजरत नवास बिन समान, दूसरी किताब में लिखा हुआ है नवास बिन समान रजी अल्लाह तआला अन्हु। ठीक है, इनकी कैफियत ऐसी होगी कि ये बहुत इबादत गुजार होंगे, बहुत नेक होंगे। ठीक है, बस हो सकता है जरा गुस्से के तेज हो या इनके अंदर कुछ हुस्ने इखलाक में थोड़ी सी कमी बेशी हो, लेकिन थे ये इबादत गुजार, थे ये बात मानने वाले। ठीक है, ये मुसलमान थे, सबमिट करने वाले थे। ठीक है, तो इनको नबी सल्लल्लाहु अलैहि वसल्लम ने दो बातें फरमाई कि नेकी जो है वो हुस्ने खुल्क का नाम है, आप अपने अंदर हुस्ने खुल्क को और बेहतर करें, और बुराई जो है वो ऐसी है कि आप जैसा इंसान जब अपने दिल के अंदर कोई खटका महसूस करे ना किसी काम को करते हुए, और आप ना चाहें कि दूसरे लोग इसके ऊपर मुत्तले हों, तो ये निशानदेही है इस बात की कि वो चीज गुनाह है। ठीक है, तो इसके लिए एक ऐसे नफ्स की जरूरत पड़ती है जैसा कि इन सहाबी के पास वो नफ्स था। इस नफ्स को कहते क्या है, बाकायदा इसका कुरान के अंदर तस्करा भी है, लफ्ज भी इस्तेमाल हुआ, और फिर मशायख ने इसकी तफसीरात भी हमें समझाई। ठीक है, वो नफ्स क्या कहलाता है? वो नफ्स जो है वो नफ्स लवामा कहलाता है, लवामा। ठीक है, यानी मलामत करने वाला नफ्स। ठीक है, मलामत करने वाला नफ्स, जब भी गलत काम करेगा तो मलामत करेगा वो नफ्स आपको कि मैंने क्यों ये बुरा काम किया, मुझे नहीं करना चाहिए था ये बुरा काम। ठीक है, अगर हम इस हदीस के अल्फाज को, ठीक है, इस तरीके से रिस्ट्रिक्ट ना करें ना, इस तरह से रिस्ट्रिक्ट ना करें, ठीक है, बल्कि सिर्फ इन अल्फाज ही को लेकर के चलें कि अल्फाज क्या हैं, कि गुनाह तो वो होता है कि जो कि आपके दिल में खटके और जिसके ऊपर कि आप मुतला लोगों को मुतला होते हुए बुरा समझें। ठीक है, तो फिर तो ये एक यूनिवर्सल उसूल बन गया ना, राइट? अब जब ये यूनिवर्सल उसूल अगर आपने इसको बना लिया, अगर आपने इसको यूनिवर्सल उसूल बना लिया, तो फिर क्या होगा? ठीक है, इसका नतीजा क्या निकलेगा? कोई इसका नतीजा जरा बताए कि अगर ये यूनिवर्सल उसूल हो, यानी हर बंदे के ऊपर यही उसूल फॉलो होता हो, मा हा कफी सदर का व करेहता अलैहि अय्यत तले अलैहि नासु। ठीक है, हर बंदे पर अगर ये उसूल फिट होता हो तो फिर इसका कंक्लूजन क्या निकलेगा? जरा अपने अकल के घोड़े दौड़ाएं या इल्म जो आपके पास है उसको यहां पर इस्तेमाल करें। बेहरा रवि होगी नहीं, ये तो आपने आगे की बात करी है, बेहरा रवि तो होगी लेकिन उससे पहले जो होगा वो क्या होगा? जिसकी फितरत मस्ख हो चुकी होगी वो तमीज नहीं कर पाएगा। जी ठीक है, वो तमीज नहीं कर पाएगा, लेकिन ये मेरे सवाल का जवाब नहीं है। अपना अपना तरीका, ठीक है, ये भी चले, ये भी होगा, हर बंदा अपनी मर्जी के मुताबिक नेकी और बदी करेगा। जी ठीक है, ये भी होगा, सब अपनी मर्जी से दीन पे अमल करेंगे, ये भी होगा, निजाम दरहम बरहम होगा, ये भी होगा, लेकिन कंक्लूजन निकलना, मैं कंक्लूजन निकलने का मतलब क्या होता है, ये नहीं कि जी उसका आउटकम क्या निकलेगा। एक चीज होती है आउटकम और एक चीज होती है उसूली कंक्लूजन निकालना। ठीक है, तो मैं जरा आपसे डिफरेंट चीज एक बात पूछ रहा हूं। ठीक है, ये तो आप सारे जो आप बता रहे हैं इसके लिए हम कहते हैं कि जी नतीजा क्या निकलेगा इसका। मैं ये कह रहा हूं कि अगर आप जो है थ्योरेटिकली इस बात को जरा गौर करें ना, कि यानी अगर इस उसूल को मान लिया जाए कि हर एक पर ये उसूल होता है, तो फिर एक उसूली बात सामने आएगी, वो उसूली बात क्या होगी? ठीक है, ये मैं पूछ रहा हूं आपसे। वो उसूली बात ये होगी, वक्त की कमी की वजह से, कि نبی صلی اللہ علیہ وسلم ارریلیونٹ ہو جائیں گے. ٹھیک ہے, اللہ کے رسول کی کیا ضرورت ہے پھر, اللہ کے نبی کی کیا ضرورت ہے پھر, اللہ کے قرآن کی کیا ضرورت ہے پھر, ہے نا؟ کیا یہ کنکلوژن نہیں نکلتا اس سے؟ نہ تو قرآن کی ضرورت ہے, نہ تو رسول کی ضرورت ہے جو قرآن لے کر کے آیا, یا قرآن یا آسمانی کتابیں لے کر آتے تھے رسول, رائٹ؟ نہ نبی کی ضرورت ہے, کیونکہ ہر بندے کے پاس سینے میں ایک دل ہوتا ہے, ہر بندے کا. کوئی ایسا بندہ اس دنیا کے اندر نہیں آیا اور نہ کبھی آئے گا جس کے پاس سینے میں دل نہ ہو, رائٹ؟ تو جب ہر ایک کے پاس ایک دل ہے, تو پھر جب وہ دل دھڑکے کھٹکے تو اس کو پتہ لگ جائے گا کہ یہ گناہ ہے, رائٹ؟ اور وہ نہ چاہے کہ لوگ اس بات پہ مطلع ہوں, تو یہ ڈیفینیشن ہے گناہ کی, رائٹ؟ تو پھر نبی کی کیا ضرورت ہے بھائی, کہ قرآن کی کیا ضرورت ہے بھائی؟ کیا اس بات سے آپ کوئی اختلاف کرتا ہے؟ اگر کرتا ہے تو پلیز مجھے اس کی وجہ بتائیں. ٹھیک ہے نا؟ تو رسول صلی اللہ علیہ وسلم جو ہیں وہ اپنے الفاظ سے خود اپنے آپ کو ارریلیونٹ قرار دے رہے ہیں, نعوذ باللہ. ٹھیک ہے, تو ایسا تو نہیں ہوا نا, ایسا تو نہیں تھا نا. تو اس وجہ سے نا آپ اس کو یونیورسل نہیں پروجیکٹ کر سکتے, ہر بندے پہ یہ اصول اپلائی نہیں ہو سکتا. ٹھیک ہے, یہ اس پہ اپلائی ہوتا ہے جو کہ آلریڈی ایمان والا ہو, اور خالی ایمان بھی نہیں بلکہ ایمان کے بھی اونچے درجے پہ فائز ہو, کہ وہ گناہ کو گناہ نہ صرف اس کو پتا ہو کہ یہ گناہ کیا ہوتے ہیں, بلکہ وہ گناہ کو گناہ سمجھنے والا بھی ہو. ٹھیک ہے, یعنی نفس امارہ کا حامل بندہ نہ ہو, اپنی فطرت کو گناہوں کے ذریعے سے مسخ کر دیے جانے والا بندہ نہ ہو. ٹھیک ہے, اس صورت میں یہ رول اپلائی ہوتا ہے. اور آج ہمارا یہ حال ہے کہ نہ تو ہمیں شریعت کا علم ہوتا ہے, اور نہ جو ہے وہ ہم بہت ہی سلیم الفطرت ہوتے ہیں. ٹھیک ہے, لیکن ہم یہ سمجھتے ہیں کہ جی ہمارا ضمیر تو ہے ہر ایک کے پاس, ہمارے پاس دل بھی ہے. کوئی ابھی میں نے پچھلے دنوں آپ میں سے کچھ لوگوں کو میسج کیا تھا, اور اس میں ایک سوال لکھا تھا کہ بھئی اللہ تعالیٰ نے کیا ہمیں نعمت دی ہے کہ جس نعمت کو استعمال کر کے ہم اپنی ظاہری اور باطنی عیوب پر مطلع ہو سکتے ہیں. ٹھیک ہے, ظاہری اور باطنی عیوب پر ہم مطلع ہو سکتے ہیں. ٹھیک ہے, ٹو گیٹ انفارمڈ اباؤٹ آر ایکسٹرنل اینڈ انٹرنل ویکنیسز یا ایشوز یا پرابلمز جو بھی ہوں. ٹھیک ہے, تو کیا ہے وہ چیز؟ تو جواب تو اس کا تھا کچھ اور, لیکن بہت سارے لوگوں نے جو جواب دیے نا وہ اس قسم کے تھے. کسی نے کہا ضمیر, ٹھیک ہے ضمیر, کسی نے کہا دل, کسی نے کہا دل کی آنکھ, رائٹ؟ تو یہ جو جوابات تھے نا, یہ جوابات جو تھے یہ سارے کے سارے غلط تھے. ٹھیک ہے, اس لیے کہ بھائی اللہ نے آپ کو ایسے روشن ضمیر کے ساتھ اگر پیدا کیا ہوتا, ٹھیک ہے, یعنی بلکہ پیدا تو آپ کو کیا ہے, بعد میں تو آپ نے گناہوں کی وجہ سے اس کو خراب کر لیا نا, تو مسئلہ ہی کیا تھا؟ ٹھیک ہے, علم حاصل کرنے کی ضرورت ہی کیا تھی, علماء کی ضرورت ہی کیا تھی, مشائخ کی ضرورت ہی کیا تھی؟ ٹھیک ہے, تو ہر ایک کے پاس اگر ضمیر ہے تو پھر تو بھائی آپ کے پاس بھی ضمیر ہے اور ایک کافر کے پاس بھی ضمیر ہے. ٹھیک ہے, جن کو آپ بہت برا بھلا کہتے ہیں ہمارے سیاستدان, رائٹ, تو آپ کیا سمجھتے ہیں کہ جی آپ کے پاس ضمیر ہے اور سیاستدان کے پاس ضمیر ہی ہے؟ نہیں 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 جی, سیاستدانوں کا ضمیر تو مر چکا ہے. ہاں جی, سیاستدانوں کا تو ضمیر مر چکا ہے, اور ہم جو دن اور رات گناہ کرتے پھرتے ہیں, جھوٹ کی زندگی گزار چکے ہیں, ہمارا ضمیر زندہ ہے, رائٹ, بس سیاستدانوں کا ضمیر مر گیا ہے, ہمارا ضمیر نہیں مر گیا, رائٹ. تو ضمیر تو مر جاتا ہے نا, اور دل بھی ہر ایک کے پاس ہے, لیکن جب گناہ کی زندگی کوئی گزارتا ہے تو یہی دل جو ہوتا ہے وہ اندھا بھی تو ہو جاتا ہے, رائٹ, دل اندھے بھی تو ہو جاتے ہیں, دل کی آنکھ جو ہوتی ہے وہ نابینا بھی تو ہو جاتی ہے, رائٹ. تو یہ تو کوئی جواب نہیں ہوا نا کہ جی دل کی آنکھ, تو دل کی آنکھ تو ہر ایک کے پاس ہے, پھر وہ بھی کہے گا کہ میرے پاس بھی دل کی آنکھ ہے, میں جو کر رہا ہوں بالکل صحیح کہہ رہا ہوں. آپ سیاستدان کے پاس جائیں اور اسے کہیں کہ یہ آپ نے ایسا کیوں کیا, ایسے کیوں کیا, ایسے کیوں کیا, وہ جسٹیفیکیشن ایسی دے گا نا کہ آپ منہ اپنا سا منہ لے کے واپس آ جائیں گے وہاں سے. ٹھیک ہے, کیونکہ وہ جو کر رہا ہوتا ہے نا وہ اس کو کسی نہ کسی طریقے سے جسٹیفائی کر رہا ہوتا ہے, رائٹ. سب جانتے ہیں اس بات کو اور خوب اس کے اوپر مذاق بھی اڑاتے ہیں سیاستدانوں کا, رائٹ. لیکن ہمارا بھی یہی حال ہے, ہم بھی جسٹیفائی کر رہے ہوتے ہیں اپنے گناہوں کو. تو اللہ تعالیٰ نے ہمیں کون سی یہ نعمت دی ہے کہ جس نعمت کو استعمال اگر ہم کریں نا تو پھر ہمیں پتہ لگ جائے گا کہ ہم کیا غلطی کر رہے ہیں, کیا غلطی نہیں کر رہے ہیں. یہ ایک نعمت ہے جو نعمت ہم سب کے گھروں میں پہلے سے موجود ہوتی ہے, ہم سب کے گھروں کے اندر ظاہری شکل والی نعمت یہ پہلے سے موجود ہوتی ہے اور ہم روزانہ اس نعمت کو استعمال بھی کرتے ہیں. رائٹ, اب تو جواب دے دیں اس کا کہ وہ کون سی نعمت ہے جس سے کہ ہم اپنے عیوب پر مطلع ہوتے ہیں. رائٹ, یہ ہمارے ہر بندے کے گھر میں موجود ہوتی ہے, مرر, آئینہ, اور ہم روزانہ اس کو کئی مرتبہ استعمال کرتے ہیں, آئینہ. رائٹ, تو ظاہری عیبوں کی وجہ کے لیے تو ہم اس کو روزانہ کئی مرتبہ استعمال کرتے ہیں, لیکن اپنے باطنی عیبوں کے لیے ہماری زندگی میں کوئی مرر نام کی چیز نہیں ہوتی ہے, اور ہم پہچان سمجھتے ہی نہیں ہے کہ مرر کیا چیز ہوتی ہے باطنی عیوب کے لیے. ٹھیک ہے, تو ہم جو ہے وہ اپنی ضمیر کی آنکھ, اور کوئی جو ہے وہ دل کی آنکھ, تو کوئی جو ہے قرآن کہہ دیتا ہے. بھائی قرآن کو سامنے رکھیں, آپ کو اپنے عیب نظر آتے ہیں؟ قرآن پڑھتے ہیں کچھ سمجھ میں آتا ہے, اوپر سے گزر جاتا ہے سارا کا سارا. تفسیر بھی پڑھتے ہیں تو بھی سمجھ میں نہیں آتا کہ تفسیر میں جو گناہ لکھے ہوئے ہیں وہ گناہ جو ہے وہ میرے اندر بھی ہیں. وہ پڑھ پڑھ کر کے سیاستدان نظر آ رہے ہوتے ہیں کہ ہاں سیاستدان یہ والے گناہ کر رہے ہیں, اور وہ یہ گناہ کر رہے ہیں, اور میرا باس, میرا مینیجر یہ گناہ کر رہا ہے. ٹھیک ہے, لیکن اپنے گناہ نظر نہیں آتے قرآن پڑھ پڑھ کر کے بھی. تو اس کے لیے اللہ تعالیٰ نے آئینے بنائے ہیں, آئینے. اور ہمارا یہ کام ہے کہ ہم اپنے آپ کو آئینے کے سامنے رکھیں, تب ہمیں پتہ لگے گا کہ ہمارے عیب کیا ہیں. ٹھیک ہے, اسی کو پیری مریدی کہا جاتا ہے, اسی کو شیخ اور مرید کا تعلق کہا جاتا ہے. لیکن افسوس کہ ہم نے اس کو اپنی زندگی سے کاٹ کے باہر نکال دیا. تو اس کی کافی تفصیل ہو گئی, کل تو ایک ہی حدیث ہوئی تھی پوری کلاس میں, آج تھوڑا سا ٹائم اور ہم دوسری حدیث پہ لگاتے ہیں. اگر کوئی سوال ہے تو پلیز آپ پوچھئے. اگلی حدیث ہے حدیث نمبر 33, الخلق عیال اللہ فأحب الخلق الى اللہ من احسن الى عیالہ. ٹھیک ہے, الخلق عیال اللہ, خلق جو ہے مخلوق کے لیے استعمال ہوا, یہ خلق ہے, یہ خلق نہیں ہے. خلق پچھلی حدیث میں تھا, ٹھیک ہے, وہ اخلاق والا لفظ خلق ہوتا ہے, یہ ہے خلق. تو مخلوق کے لیے استعمال ہوتا ہے عیال, عیال اللہ, عیال جو ہے وہ خاندان کو کہتے ہیں یا کنبے کو کہتے ہیں. تو اللہ کا کنبہ ہے الخلق عیال اللہ. فأحب الخلق, ٹھیک ہے, فا جو ہے وہ تو حرف عطف بھی ہوتا ہے, اور یہاں پر جو ہے وہ یعنی ایک نتیجے کے طور پہ بات ہو رہی ہے, تو اس کو فا نتیجیہ بھی کہہ سکتے ہیں, یا بہت ساری قسمیں ہوتی ہیں فا کی. تو ترجمہ اس کا پس سے ہی کریں گے, یا انگلش میں سو سے کریں گے. احبو, احبو جو ہے یہ اسم ہے, اور یہ ایک خاص قسم کا اسم ہے جس کو اسم تفضیل کہتے ہیں. تفضیل, تا فا ضاد یا لام, تفضیل. ٹھیک ہے, سپر اس کو کمپیریٹو ناؤن کہتے ہیں غالباً انگلش گرامر کے اندر, لیکن بہرحال اس کا مطلب یہ ہوتا ہے کہ کسی چیز کے مقابلے میں زیادہ ہونا. ٹھیک ہے, اور اس کی سب سے کامن مثال اللہ اکبرو. ٹھیک ہے, تو اکبرو جو ہے نا, یہ کون سا ٹینس ہے؟ یہ اسم تفضیل کا سینس ہے, ٹینس ہے اسم تفضیل کا. تو اکبرو کا مطلب ہوتا ہے زیادہ بڑا, سپرلیٹو. جی سپرلیٹو بھی کہنے والا تھا, لیکن کمپیریٹو, کیونکہ یہ اٹ از ناٹ دی موسٹ ایکچولی. سپرلیٹو جو ہے نا, یہ شاید اس کا مطلب تھا, پڑھی تھی ہم نے بچپن میں گرامر تو وہ یاد نہیں ہے, شاید یہ سب سے زیادہ جو چیز ہوتی ہے نا اس کو سپرلیٹو کہتے ہیں. لیکن اسم تفضیل جو ہے وہ سب سے زیادہ کے لیے ضروری نہیں ہے استعمال ہو. ٹھیک ہے, کیونکہ آپ ہمیشہ ہر چیز کو نا ساری دوسری چیزوں سے کمپیئر نہیں کر رہے ہوتے, بلکہ آپ اس کو کسی دوسری چیز سے کمپیئر کر رہے ہوتے ہیں. ٹھیک ہے, تو اس وجہ سے یہ کمپیریٹو زیادہ ہے, سپرلیٹو کم ہے. تو اکبرو جو ہے نا, تو اللہ اکبرو کو ہم ٹرانسلیٹ کرتے ہیں اللہ از دا گریٹسٹ. کیوں کرتے ہیں؟ اس لیے کہ اکبرو جو ہے اس کو آپ کمپیئر کر رہے ہیں باقی ساری دوسری چیزوں سے. ٹھیک ہے, تو اللہ کی وجہ سے ساری دوسری چیزوں سے کمپیئر کر کے کہتے ہیں کہ اللہ سب سے زیادہ بڑا ہے. لیکن اگر آپ اپنے بڑے بیٹے کے بارے میں بات کر رہے ہو, ٹھیک ہے, کہ احمد آپ کے بڑے بیٹے کا نام ہے اور ارشد جو ہے وہ چھوٹے بیٹے کا نام ہے, تو اس کے لیے آپ کیا کہیں گے؟ احمد اکبرو من ارشد. ٹھیک ہے, احمد اکبرو من ارشد, تو بھائی احمد جو ہے وہ زیادہ بڑا ہے ارشد سے. لیکن احمد جو ہے وہ اگر آپ کہیں احمد اکبرو, مثال کے طور پہ ایک بندہ ہے کہ جی وہ آپ سے پوچھے کہ جی احمد بڑا ہے کہ ارشد بڑا ہے, تو آپ کیا کہیں گے؟ احمد اکبرو, احمد اکبرو. ये तो नहीं आप जरूरी कहें ना कि अहमद अकबरु मिन अरशद, ये कहना जरूरी तो नहीं है, बस आप कहते हैं अहमद अकबरु, तो आपका मतलब क्या है कि आप सिर्फ जो है वो अहमद को अरशद से कंपेयर कर रहे हैं और कह रहे हैं कि अहमद ज्यादा बड़ा है, तो इस वजह से इस्म तब्दील जो है ना वो कंपेरेटिव कंपेरिजन के लिए इस्तेमाल होता है और बड़ाई बताता है किसी चीज की किसी दूसरे चीज के मुकाबले में, ठीक है। तो इसी वजह से इस्म तब्दील के बाद जो है ना कोई नाउन आता है, जरूरी है आना एक्चुअली, ठीक है। तो यहां पर अहब्बू जो है ये भी इस्म तब्दील है, तो ये अहब्बू अकबरू के पैटर्न पे कैसे हो गया, बजाहिर तो ये अकबरू के पैटर्न पर नहीं है, ठीक है। तो इसका जवाब ये है कि अहब्बू जो होता है ना वो असल में अहबबू है, अहबबू, तो अहबबू अकबरू के वजन पर है, ठीक है। और आपको कल कल ही शायद बताया था या परसों की क्लास में बताया था कि हाँ कल ही की क्लास में बताया था, अक्का यक्कू के अंदर बताया था ना कि वो अक्का होता है असल में और काफ को काफ में मर्ज कर देते हैं तो वो अक्का बन जाता है। तो बिल्कुल यहां पर भी यही काम हो रहा है कि ये असल में अहबबू था, दो बात है इसके अंदर, तो तीसरे बा को चौथे बा से, यानी तीसरे पॉइंट पे जो बा था उसको चौथे पोजीशन पर जो बा है उन उसमें मर्ज कर देते हैं, तो मर्ज करने की वजह से ना ये अहबू बन जाता है, ठीक है। तो असल में ये अहबबू है जो कि अकबरू के वजन पर है। तो अहबुल खल्की, तो ज्यादा महबूब है, अहबुल का मतलब ज्यादा महबूब, अल खल्की यानी तमाम मखलूक में से, ठीक है, दूसरी मखलूक से यहां पे कंपेयर करके बताया जा रहा है कि अहबुल खल्की ज्यादा महबूब तमाम मखलूक में से, इलाल्लाही अल्लाह के नजदीक या अल्लाह के लिए, इला का तर्जुमा लिए से करते हैं या नजदीक से भी कर सकते हैं, कौन है, मन अहसना इला अयालिही, मन मौसूला होता है, ठीक है, और इसका तर्जुमा जो से करते हैं, ठीक है। अहसना का मतलब जो है अहसना का मतलब उसने अच्छा सुलूक किया, अहसना का मतलब उसने अच्छा सुलूक किया, ये फेले माजी का सीगा है, ठीक है, फेले माजी, और पूरा इसका सीगा है वो पहला वाला बिल्कुल, वाहिद मुजक्कर गायब फेल माजी मारूफ, जो बिल्कुल फर्स्ट टेबल का होता है ना, वाहिद मुजक्कर गायब फेल माजी मारूफ। तो मन अहसना जिसने अच्छा सुलूक किया, मन मिलाने के बाद जिस से इसका फिर तर्जुमा बन जाएगा, जिसने अच्छा सुलूक किया, इला अयाली ही उसके अयाल के साथ, ठीक है, या उसके अयाल से, तो अयाल का मतलब तो कुंबा होता है और हु जो हु की जमीर इसके साथ जुड़ी हुई है तो वो जमीर किस तरफ पॉइंट कर रही है, अल्लाह की तरफ पॉइंट कर रही है, ठीक है, यानी इस प्रोनाउन का नाउन जो है वो लफ्ज अल्लाह है, उसके अयाल के साथ, यानी अल्लाह के अयाल के साथ, ठीक है। किसी को सवाल है तर्जुमे के बारे में, लुगात को जल्दी से पढ़ लेते हैं कि अयाल वो चीज होती है जिसका नान नफका इंसान पर वाजिब हो, वो आपके अयाल में आता है, ठीक है, यानी आप उसके बड़े हों, जिम्मेदार हों। आला ये भी फेल माजी का सीगा है, उन्होंने लिख दिया है, और ये भी नून यानी नसरा यंसुरु के पैटर्न पर है, तो आला यउलू इसका मुदारे बनेगा। औलन व अयालन ये दोनों मसदर हैं इस फेल के, और इनका तर्जुमा दोनों का बनता है अहल अयाल के मुआश की किफालत करना, ठीक है। कोई सवाल, तशरीह में फरमाते हैं कि इस्लाम की अजीब तालीम है कि तमाम मखलूक को एक ही खानदान फरमाया है, इसमें इस बात की तरफ इशारा है कि जिस तरह आदमी अपने खानदान वालों के साथ हमदर्दी और शफकत के साथ पेश आता है और उनको अपना समझता है, तो इसी तरह उसको चाहिए कि तमाम मखलूक खुदा को अपना ही समझे। जब इस्लाम की यह तालीम जिंदा होगी तो फिर तमाम इंसान आपस में भरपूर मोहब्बत वाली जिंदगी गुजारेंगे, ठीक है, यानी सिर्फ यानी यहां पे दीन को भी जो है ना वो खाली नहीं मोहब्बत का सबब बनाया, ठीक है, बल्कि इंसान होना, ये इंसान होना यानी इंसानियत की बेसिस के ऊपर एक दूसरे के साथ खैर ख्वाही का मामला रखना, ठीक है, ये भी हमारे दीन की तालीम है, लेकिन इसके अंदर ये ना हो जाए, ठीक है, जो कि शैतान चाहता है, यानी शैतान की पैरवी इसमें भी ना हो जाए, ठीक है, बिकॉज हर नेकी के काम को शैतान जो है ना वो साइड ट्रैक या मिस ट्रैक करने की कोशिश करता है। तो आप किसी के साथ खैरख्वाही का मामला कर रहे हैं और अगर आपने इसको शरीयत की बाउंड्रीज में नहीं रखा बल्कि इसको आपने एक्सीड कर दिया शरीयत के बाउंड्रीज से, ठीक है, तो फिर शैतान क्या करेगा कि इस मोहब्बत और खैरख्वाही को ना वो आपके ईमान के जाने का सबब बना देगा। ठीक है कि जी हिंदू से बहुत बड़ी मोहब्बत कर रहे हैं तो चूंकि अब ये जो है ना आपकी इट हैज टू बी कंट्रोल्ड बाय द शरिया, एक्चुअली शरिया की बजाय हम लफ्ज इस्तेमाल करें सुन्ना, ठीक है, इट हैज टू बी कंट्रोल्ड बाय सुन्ना। ठीक है, अगर सुन्ना के बाउंड्रीज को आपने एक्सीड कर दिया ना तो अब ये जो मोहब्बत आपने हिंदू के साथ रखी है या यहूदी ईसाई के साथ रखी है तो ये मोहब्बत फिर आपके ईमान के जाने का सबब बन जाएगी। जी ये फकीर यही तो कह रहा है आपको कि दीन की रिस्ट्रिक्शन नहीं है यहां पर, तो अलखल की बात हो रही है ना, मखलूक में सिर्फ मुसलमान नहीं है। ठीक है, आपके साथ तो वैसे पिछले हफ्ते को बात भी हुई थी इस मौजू के ऊपर कि इसके अंदर आपको गाइडेंस की जरूरत पड़ती है। अगर गाइडेंस के बगैर ये वाली मोहब्बत रखेंगे हिंदू से या या ईसाई से तो फिर ये फायदा मंद नहीं होगी बल्कि नुकसानदेह हो जाएगी। ठीक है, तो आई होप ये बात क्लियर हो। तो आगे फरमाते हैं कि इसी वजह से एक हदीस में फरमान नबी सल्लल्लाहु अलैहि वसल्लम है कि तमाम मुसलमान एक आदमी की मानिंद हैं, अगर उसकी आंख को तकलीफ होती है तो तमाम जिस्म बेचैन हो जाता है, जब उसके सर में दर्द होता है तो तमाम जिस्म उसके दर्द को महसूस करता है। अच्छा, ये जो हदीस उन्होंने यहां पर कोट कर दी है ना, अब जाहिर है ये इस के जो शारे हैं मोहम्मद हुसैन सिद्दीकी साहब, ठीक है, उन्होंने इस हदीस को इस तशरी के अंदर कोट कर दिया है। ठीक है, लेकिन ये जो हदीस है ये इंसानियत के बारे में नहीं है, ये मुसलमानों के बारे में है। ठीक है, कि मुसलमान आपस में, और ये हदीस हम आजकल तो बहुत ही सुनते हैं, स्पेशली रिसेंटली बर्मा में जो हालात हुए और उससे पहले जो है शाम में इदलिब की खबरें आ रही थी और हल्ब की खबरें आ रही थी। ठीक है, और उससे पहले जो है वो कहाँ हो रहा था ये मामला, पता नहीं, कभी इराक में हो रहा होगा तो कभी कहीं हो रहा होगा तो कभी कहीं, तो ये हदीस तो हम बहुत ज्यादा इस जमाने में सुनते हैं कि मुसलमान तो एक जिस्म के मानते हैं, अगर उसकी एक जगह को तकलीफ हो तो पूरे जिस्म में वो तकलीफ महसूस की जाती है। ठीक है, लेकिन ये जो हदीस इन्होंने कोट करी है ना ये इस हदीस से ताल्लुक नहीं रखती, बिकॉज ये जो हदीस है जो कि इस किताब की हदीस है अल खल्क़ु इयालुल्लाह, तो ये तो पूरी इंसानियत के बारे में, सिर्फ मुसलमानों के बारे में नहीं है। तो बहरहाल आगे लिखते हैं कि जब आदमी सबको अपना समझेगा और सबके दुख दर्द में शरीक होगा तो इससे आपस में उल्फत और मोहब्बत पैदा होगी और अल्लाह ताला उस शख्स पर अपनी रहमत खासा नाजिर फरमाएंगे। बकौल शायर के, करो मेहरबानी तुम अहले जमीन पर, अहले जमीन पर खुदा मेहरबान होगा अर्श बरी पर। ठीक है, तो इसमें इस रोशनी के, इस हदीस की रोशनी में सीरिया बर्मा एक्सेट्रा में मुस्लिम्स के मामलात में हमें क्या करना चाहिए? भाई जो आप शरीयत की बाउंड्रीज, शरीयत और सुन्नत की बाउंड्रीज में रहते हुए कर सकते हैं वो सब कुछ करना चाहिए। ठीक है, जिसमें कि सबसे पहली चीज जो है वो है दिल से उनके लिए दुआ करनी चाहिए। ठीक है, दिल से उनके लिए दुआ करनी चाहिए क्योंकि हम जो है ना वो वाजबी तौर पर दूसरों को दुआ करने का कहते भी हैं। ठीक है, और दूसरों से दुआ करने की नसीहत सुनते भी हैं। ठीक है, लेकिन दुआ एक ऐसी चीज है जो कि दिल की फिक्र के बगैर किसी के लिए निकल नहीं सकती। ठीक है, तो हमारे दिल में क्या वाकई उनके लिए इतनी फिक्र है कि नहीं है, तो ये फिक्र हमारे दिल में होगी तो उस वक्त फिर हमारे दिल से उनके लिए दुआ निकलेगी, सबसे पहली चीज। दूसरी चीज जो आप उसके उनके लिए कर सकते हैं, जो कि आप तसादे से पूछ रहे हैं, तो वो ये है कि आप उनकी किसी न किसी तरीके से इमदाद कर सकते हैं। ठीक है, यानी इमदाद में आप उनकी, अनफॉर्चुनेटली इस वक्त जो है वो हमारे हालात जो है वो बहुत यानी गहराई जो होती है ना को हिट कर चुके हैं, तो इस वक्त जो है वो आप उनकी फिजिकल मदद करने के किसी भी तरीके से यानी इसके ऊपर का कुदरत नहीं रखते हैं। ठीक है, तो आप उनकी बेसिकली सिर्फ यानी माली इमदाद कर सकते हैं कि उन लोगों को माल पहुंचाएं जो लोग वहां पे जाकर के उनकी मदद कर सकते हैं उसके अंदर। ठीक है, बाकी जो असल काम करने का है कि भाई ना तो बर्मा यानी बर्मा के हालात भी तब्दील हो जाएं, और उससे ज्यादा खतरनाक जो बात है ना वो ये है कि भाई ये हालात जो इस वक्त बर्मा में चल रहे हैं वो हालात कल को हमारे ऊपर ना आ जाए। ठीक है, तो इसके लिए सबसे ज्यादा जरूरी है कि हम दीन को समझें, दीन हमसे चाहता क्या है, और फिर उसको मजबूत करें अपनी जाती जिंदगी में भी, और जितना हम अपने मुआशरे के अंदर उसको मजबूत करने के अंदर अमल कर सकते हैं उतना करें, क्योंकि ये सारे के सारे हालात जो हैं ये सिर्फ और सिर्फ अल्लाह की नाफरमानी की वजह से आते हैं, अल्लाह की नाराजगी की वजह से आते हैं। और ये नाराजगी जो है ना सिर्फ बर्मा वाले इसमें शामिल नहीं है, सिर्फ सीरिया वाले शामिल नहीं है, सिर्फ लीबिया वाले शामिल नहीं है, सिर्फ बोस्निया वाले शामिल नहीं है, ये सारी हरकतें जो है वो हम सब कर रहे हैं। ठीक है, तो अब इट्स ओनली अ मैटर ऑफ टाइम कि कल को उधर है, परसों उधर है, उसके बाद इधर है। ठीक है, ये तो इसका दुआ सबसे पहला, दूसरा जो है वो लिटरली दीन को मजबूत करना। और फिर उनके लिए तो जाहिर है पैसे तो फिर आप खर्च कर ही रहे होते हैं, उसमें तो फिर आपको कहने की जरूरत नहीं है इंशाल्लाह। ठीक है, तो ये हदीस भी इंशाल्लाह आज मुकम्मल हो गई है, हदीस नंबर 33। अगली हदीस अगर हम थोड़े से आपसे मिनट और ले लें तो कम से कम तर्जुमा और बात शायद हो जाए, क्योंकि अगली हदीस जो है वो ऐसी कॉम्प्रहेंसिव हदीस है कि जिससे कि बहुत बेहतरी हो सकती है अगर हम इसके ऊपर अमल करने वाले बन जाएं, कि फरमाया कि अल मुस्लिमु मन सलिम अल मुस्लिमूना मिन लिसानिही व यदिही। ठीक है, कामिल मुसलमान वो है। कामिल मुसलमान का लफ्ज़ जो है वो हदीस के अरबी में तो नहीं है, ठीक है, बिकॉज कामिल का लफ्ज़ ये अरबी का ही लफ्ज़ है। ठीक है, तो हदीस में तो आपको ये कामिल कहीं नज़र नहीं आता, सही, लेकिन ये हम इतराज़ नहीं कर रहे हैं बल्कि हम खाली समझाने की कोशिश कर रहे हैं कि हदीस के अंदर जो है वो मफहूम उसका समझना पड़ता है, उसके लिए फकाहत की ज़रूरत पड़ती है कि मफहूम समझ में आए, हदीस के अल्फाज के अंदर सारी मफहूम नहीं मिल जाता। तो अलमुस्लिमु मन सलिम अलमुस्लिमूना वो है जिससे जिसके हाथ और जुबान से दूसरे मुसलमान महफूज रहे। ठीक है, ये तो बामुहावरा तर्जुमा हो गया। बाकी ये कि अलमुस्लिमों का मतलब आपको पता ही है, द मुस्लिम या मुसलमान उर्दू में ट्रांसलेशन करेंगे। मन जो है ये मन मौसूला है, ये वही मन है जो कि पिछली हदीस में भी था। ठीक है, मन अहसना इला आलिही, तो मन मौसूला है जिसका तर्जुमा जो से करते हैं। ठीक है, इसके बिलमुकाबिल आपको बताया हुआ है कि माँ मौसूला भी होता है, तो माँ और मन में फिर फर्क क्या है, माँ जो है वो गैर ज़वेल उकूल के लिए इस्तेमाल होता है और मन ज़वेल उकूल के लिए इस्तेमाल होता है। तो यहां पर मन इसलिए इस्तेमाल हुआ क्योंकि यहां पर मुसलमान इंसानों की बात हो रही है और इंसान जो है वो ज़वेल उकूल में आते हैं। ठीक है, तो मन जो सलीमा, सलीमा जो है ये फेले माजी का पहला सीगा है। ठीक है, लेकिन ये जो है वो किस पैटर्न के ऊपर है, ये अबदा के पैटर्न पर नहीं है। ठीक है, क्योंकि अबदा का पैटर्न क्या है कि पहले लेटर के ऊपर भी जबर, दूसरे पर भी जबर और तीसरे पर भी जबर। ठीक है, लेकिन यहां पर क्या है, पहले पर जबर और तीसरे पर तो जबर है लेकिन दूसरे के नीचे जेर है। ठीक है, तो ये जेर क्यों है, वो सिर्फ इसलिए है कि ये जो फेले माजी होते हैं ना, तीन लेटर्ड, थ्री लेटर्ड वर्ब्स वाले फेले माजी, थ्री लेटर्ड, ठीक है, तीन लेटर वाले, तीन तीन हरूफ वाले, सही है। तो ये जो होते हैं इनके फेले माजी और फेले मुजारे के टेंसेज छह मुख्तलिफ पैटर्न्स पर होते हैं, छह मुख्तलिफ पैटर्न्स पर होते हैं। ठीक है, तो उनमें से चंद की डिस्कशन हमने कल करी थी, उनमें से एक था नसरा यंसुरु, ये वाला एक पैटर्न था नसरा यंसुरु। ठीक है, नसरा के अंदर भी जो फेले माजी है उसके तीनों लेटर्स के ऊपर जबर है, और एक और पैटर्न आपको कल बताया था वरबा यदरिबू, तो वरबा यदरिबू के भी जो फेले माजी था ना उसके भी तीनों लेटर्स के ऊपर जबर था। ठीक है, और एक और भी पैटर्न कल मेंशन हुआ था, ठीक है, वो क्या था, फतहा यफ्तहू, फतहा यफ्तहू। ठीक है, तो फतहा के भी तीनों लेटर्स के ऊपर जबर है। ठीक है, तो नसरा यंसुरु, वरबा यदरिबू और फतहा यफ्तहू, ये तीनों पैटर्न्स जो हैं इनके फेले माजी के तीनों लेटर्स पर जबर है, ठीक है। लेकिन एक और पैटर्न होता है जो होता है समिया यस्माऊ, समिया यस्माऊ कहलाता है। तो समिया में देखें कि पहले लेटर और तीसरे लेटर के ऊपर जबर है लेकिन दूसरे के नीचे जेर है, ठीक है। तो सलिमा जो लफ्ज है ना, सलिमा, ये सलिमा जो है ये समिया यस्माऊ पैटर्न को फॉलो करता है, ठीक है, समिया यस्माऊ पैटर्न को फॉलो करता है। यहां इन्होंने इसको लुगात में लिखा नहीं है, यानी इसकी एक्चुअली लुगात इन्होंने मेंशन ही नहीं करी है, ठीक है। थोड़ा थोड़ा हम आपको फिर सर्फ से फेमिलियर कर रहे हैं, इंशाल्लाह एक दिन जो है वो सर्फ के टेबल्स भी आपके सामने रख करके फिर आप मजीद समझाएंगे। तो मन सलेमा, यानी सलेमा का तर्जुमा क्या होगा कि वो सलामत रहा, वो सलामत रहा, ठीक है। अच्छा, ये तो फेल हो गया ना सलेमा। इसके बाद है अल मुस्लिमूना। तो अल मुस्लिमूना ये कौन सा, ये किस किस्म का वर्ड है? पहली बात तो ये कि ये इस्म है, और इसकी पहचान एक तो ये है कि इसके ऊपर अलिफ लाम लगा हुआ है, और अलिफ लाम सिर्फ इस्म पर आ सकता है, ठीक है। और दूसरी तफसीर ये है कि ये इस्म में से किस किस्म का इस्म है? तो आप में से अगर कोई बताए पिछली नॉलेज को इस्तेमाल करते हुए, जो हमने आपको टेबल्स भेजे थे, तो उन टेबल्स के अंदर ये वाला पैटर्न मौजूद था। इसे मारफा तो अलिफ लाम की वजह से हो गया ना, तो वो तो मैंने, ठीक है आपका जवाब भी ठीक है, लेकिन अभी जो मैं पूछ रहा हूं टेंस पूछ रहा हूं, मारफा जो है वो टेंस में नहीं आता, वो एक अलग डिस्कशन है मारफा और नकरा वाली, ठीक है। तो टेंस जो है ना वो कौन सा है? मुस्लिमूना। जी, ये अब आपका जवाब सही है। ये है इसम फाइल, सिर्फ फाइल बोलना सही नहीं है, ठीक है। फाइल तो ये इस जुमले में बन रहा है, ठीक है, लेकिन टेंस इसका क्या है? टेंस है इसम फाइल, ठीक है। तो ये है जैसे आबिदूना था ना, आबिदूना इबादत करने वाले मर्द, तो उसी तरीके से ये मुस्लिमूना है, इस्लाम लाने वाले मर्द, ठीक है। तो ये इस्म फाइल का सीगा है, और जमा मुजक्कर इस्म फाइल है, ये जमा मुजक्कर इस्म फाइल, ठीक है। अच्छा, सलिमा फेल का ये फाइल बन रहा है, तो फाइल जब आप कहते हैं तो उसका मतलब होता है किरदार क्या अदा कर रहा है इस सेंटेंस में, तो वो फाइल का यानी डूअर का किरदार अदा कर रहा है, ठीक है। अच्छा, मिन लिसानी ही व यदी ही, मिन हर्फ जर होता है, उम्मीद है कि आपको ये बात याद रहेगी, मिन हर्फ जर होता है जिसका तर्जुमा से करते हैं। लिसान उर्दू में भी हम जानते हैं जुबान को कहते हैं, लिसानी ही जो जमीर है वो लिसान के साथ जुड़ी हुई है, और लिसान जुबान को कहते हैं, तो इसका मतलब क्या हुआ कि लिसान एक इसम है, और इसम के साथ जब जमीर जुड़ जाती है तो ये मुजाफ मुजाफ इलेही ही कंस्ट्रक्शन बन जाता है, ठीक है। तो लिसान मुजाफ हुआ और ही की जमीर जो है वो मुजाफ इलेही ही हुई, तो इसका तर्जुमा क्या बनेगा? जुबान उसकी, जुबान उसकी, ठीक है। तो क्या मतलब बना? मिन लिसानी ही, उसकी जुबान से, ठीक है। व यदि ही, ठीक है, तो वाओ का तर्जुमा और से करते हैं, ये हर्फ अतफ है, और यदि ही, यद जो है वो हाथ को कहते हैं, हाथ, और ही जमीर फिर उसके साथ जुड़ी हुई है, तो उसका मतलब है ये भी मुजाफ मुजाफ इलैही है, ठीक है। तो हाथ उसके, ठीक है, तो यानी जुबान उसकी और हाथ उसके, ठीक है। अच्छा, यहां पर मिन जो है रिपीट क्यों नहीं हुआ? इसलिए कि वाव आतिफा है, और वाव आतिफा की वजह से मिन रिपीट करने की जरूरत नहीं थी, क्योंकि मिन का जो अमल है वो उसने आगे कंटिन्यू कर दिया। क्या अमल है मिन का? कि जो इस्म मिन के बाद आता है उसको वो मिन हालत जर में डाल देता है, इसी वजह से ये यदि है, यदि, ठीक है। वरना क्या होता? यदुन होता, बाय डिफॉल्ट यदुन होता, लेकिन मिन की वजह से वो यदि हो गया, ठीक है। अच्छा, तो लफ्जी तहकीक थोड़ी बहुत और लफ्जी तर्जुमा आपको करवा दिया, बाकी इसकी तशरीह इंशाल्लाह कल पे रखते हैं, 10 मिनट एक्स्ट्रा हो गए, वैसे भी शुरू भी हम मोर ऑर लेस 10 मिनट के बाद ही करते हैं। कोई सवाल है इस हदीस के बारे में या जनरल टॉपिक के बारे में तो आप पूछ लीजिए, वरना इस हफ्ते की क्लास फिर आज ख़त्म होगी। चलें, अगर कोई सवाल नहीं है तो फिर हम क्लास ख़त्म करते हैं। आपसे इजाज़त, अस्सलामु अलैकुम रहमतुल्लाहि व बरकातुहू।